नमस्कार, अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग यो समयमा कुराकानी गर्ने गर्छौं। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आयोगले अघि सारेको नेपालको विकास र समृद्धिको दीर्घकालीन सोचसहितको अवधारणा पारित गरेको छ। आज हामी मूल रूपमा यही विषयमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कणेलसँग कुराकानी गर्ने गर्छौं। सँगै चालू 15 योजनाको कार्यान्वयनको अवस्था लगायतका सन्दर्भ पनि हामी उहाँसँग जोड्छौं। र यति बेला उपाध्यक्ष डाक्टर कणेल हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ डाक्टर साहब।
हजुर, नमस्कार।
हजुर, अब हिजो मात्र यहाँहरूले तयार गर्नुभएको एउटा नेपालको विकास र समृद्धिको दीर्घकालीन सोचसहितको अवधारणा पूर्ण बैठकले पारित गरेको छ। अब यो अवधारणा कस्तो हो, अब यसबाट कसरी नेपालको विकास र समृद्धिका मार्गचित्रहरू कोर्न सकेला, अगाडि बढ्ला, यसैबाट शुरूआत गरौं न कुराकानीको।
यो हामीले 15 योजना लास्ट इयर पास गर्यौं। 15 योजनामा पनि हामीले दीर्घकालीन सोचको एउटा सामान्य खाका राखेका छौं। त्यति बेर 25 वर्षे दीर्घकालीन कामको सम्पूर्ण खाका कोर्न सकिएन, पूर्णता त्यसलाई दिन सकिएन। त्यसले मूलमा चाहिँ एउटा सामान्य नक्सा दियो। 25 वर्षपछि नेपाल यो ठाउँमा पुग्नेछ, समृद्ध नेपाल, सुखी नेपाली बनाउने जुन वर्तमान चाहिँ राष्ट्रिय आकांक्षा छ त्यसलाई मूर्त रूप दिनको लागि कसरी जानु पर्ला भनेर विस्तृत दस्तावेज बनाउनु पर्ने आवश्यकता देखियो। त्यही कारणले चाहिँ यसलाई विस्तृत बनाउनको लागि हो यसको सामान्य खाका 15 योजनामा नै छ।
त्यसैमा अलिकति भित्र छिरौं, विकास र समृद्धि दीर्घकालीन सोचमा चाहिँ विशेष गरी अब हाम्रा यसमा योजनाहरू चाहिँ कस्ता प्रकारका अगाडि सारिएका छन्, यसको पनि अलिकति कुरा गरौं न।
अब यहाँले चाहिँ परियोजना भन्नु हो कि अथवा चाहिँ समग्रमा चाहिँ नीतिका कुरा गर्नुभयो? मैले परियोजनाको कुरा गरिराख्ने हो भनेदेखि लगभग अहिले
हामी यसमा चाहिँ समग्र नीतिको कुरा गरौँ न, परियोजना त धेरै हुन सक्छ।
अब समग्र नीतिमा हिसाब गर्ने हो भनेदेखि चाहिँ अब हामीले यति जेलसम्म भौतिक पूर्वाधारलाई बढी जोड दिएको स्थिति थियो, भौतिक पूर्वाधारको साथै अब सामाजिक पूर्वाधारलाई पनि जोड दिनुपर्छ भन्ने अहिलेको यो कोरोनाको स्थितिले पनि हामीलाई देखायो। त्यस्तै गरी अब यो डिजिटल नेपाल बनाउने, डिजिटल अर्थतन्त्र निर्माण गर्ने, ज्ञान अर्थतन्त्र निर्माण गर्ने विषयहरू र अब कनेक्टिभिटीलाई अझै व्यापक बनाउने, खास गरी यो चाहिँ अब रोड कनेक्टिभिटीका कुराहरू त हामी गरिरहेका थियौँ। अब यो यो विद्युत कनेक्टिभिटीका कुरा र त्यस्तै गरी अब चाहिँ संचारका कनेक्टिभिटी, अरू थप किसिमका कुराहरूलाई पनि अगाडि बढाएर लिएर जानुपर्छ। सँगसँगै अध्ययन अनुसन्धानका कुराहरूलाई बढी जोड दिनुपर्ने आवश्यकता छ। र मूलत सामाजिक क्षेत्रलाई पनि जोड दिनुपर्ने, महिला युवा आदिलाई पनि जोड दिनुपर्ने, यिनै विषयहरूलाई समेटेर अलिकता पहिलेभन्दा चाहिँ अलिकता शिफ्ट भएको स्थिति हो। र खास गरी संविधानले दिएको जुन मार्गनिर्देशन छ त्यो अनुसार नै हामी अगाडि बढेको थियौँ।
अब यो सन्दर्भमा COVID-19 अर्थतन्त्रमा जुन किसिमको असर पारेको छ, यसको पुनरुत्थान र रूपान्तरणका लागि यो मार्गचित्रमा, यो मार्गदर्शनमा केही समेटिएको छ, यसलाई पनि व्याख्या गरिदिनुहुन्छ कि डाक्टर
साहब? अब कोभिडले चाहिँ हाम्रो अर्थतन्त्रको जुन अहिलेको चाहिँ गति थियो त्यो गतिलाई चाहिँ अवरोध सिर्जना गरेको स्थिति छ। लास्ट इयर हामीले 8.5% आर्थिक वृद्धि दर कायम गर्ने भनेका थियौँ, त्यो न्यून पनि चाहिँ 6.5-7% त बस्ने नै थियो। तर कोभिडको कारणले गर्दा पछिल्लो 4 महिना पुरै लकडाउन भएको कारणले गर्दाखेरि त्यो चाहिँ त्यो अनुसार बस्न सकेन। यो सालको पनि फर्स्ट हाफ चाहिँ अलिकति असर पारेकै स्थिति छ। 7% आर्थिक वृद्धि दरको परिकल्पना गरेका छौँ, 7% हुन्न कि भन्ने जस्तो पनि भएको छ। कति हुन्छ, 4-5% त पक्कै बस्ला भन्ने पनि छ हाम्रो आशा। तर यो यो अलिकति असर पार्यो, यसले चाहिँ केही हामीलाई 25 वर्षे चाहिँ सोचमा असर पार्यो। तर पनि अब त्यसलाई फेरि गति दिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। अब कोभिडबाट पनि क्रमशः अब हामी अब उन्मुक्तितिर जान्छौँ कि भन्ने आशा पलाएको देखि नै हाल्नु भएको छ यहाँले। त्यसै पनि कोभिड चाहिँ क्रमशः घट्दै गइरहेको, त्यसको इम्प्याक्ट यतिदि छ भने अब भ्याक्सिनको पनि कुरा सुरु भएको छ। त्यसले चाहिँ आगामी दिनमा अर्थतन्त्रलाई फेरि चाहिँ पुनर्जागरण गराएर त्यही अनुसार अगाडि पढ्ने भन्ने सोच हो अहिले कोभिडको हिसाबले हेर्दाखेरि। त्यसले अब 15 योजनामा के पारत असर भन्ने जहाँसम्मको कुरो छ। अब 15 योजनाको मूलत नीतिगत पक्षमा केही असर पारेको छैन, अझै सान्दर्भिक त चाहिँ भएको छ, किनभने 15 योजनामा पनि हामीले सामाजिक क्षेत्रलाई रिपोर्ट दिएर जाने, सामाजिक पूर्वाधार निर्माणमा पनि उति नै महत्त्व दिनुपर्छ भनेर राखेका थियौँ। अब अहिलेको यो कोभिडको कारणले गर्दा परेको 15 पञ्चवर्षीय योजनामा पनि ती कुराहरू सान्दर्भिक झन् भएर देखिए, तर टार्गेटहरूमा केही चाहिँ असर पारेको स्थिति छ, त्यसमा हामी पुनर्विचार गर्दैछौँ।
अब लक्ष्यकै कुरा गर्नुभयो, यहाँहरूले जुन खालको अवधारणा ल्याउनु भयो जुन पास भएको छ हिजो, र यसमा चाहिँ विशेष गरी प्रति व्यक्ति आय 2 वर्षभित्रै $1400 पुर्याउने एउटा लक्ष्य छ, अर्कोतर्फ अब विभिन्न जोखिममुक्त बस्तीहरूको स्थानान्तरण रूपान्तरण पुनस्थापनाका कुराहरू पनि यहाँले यहाँ यो अवधारणामा उल्लेख गरिएको छ, अब कति चुनौतीपूर्ण देख्नुहुन्छ यहाँ?
चुनौती त चुनौतीपूर्ण छ नि, अब जस्तै बस्ती रूपान्तरण सार्ने जुन कुरा गर्नुभयो यहाँले, अब त्यो चाहिँ चिनिया राष्ट्रपति यहाँ आउनुभएको बेलामा नेपाल र चिनको बिचमा एउटा चाहिँ सहमति भएको थियो, त्यो सहमतिमा चाहिँ अब माली क्षेत्रका एकदम जोखिमको त बस्तीहरूलाई स्थापनाको लागि अब चिनिया पक्षले पनि सहयोग गर्ने भन्ने कुरो अन्तर्गत त्यही अध्ययन गरेर हामीले निकालेका हौँ। त्यसमा लगभग 1 खर्ब रुपियाँ लाग्ने चाहिँ त्यो 15 जिल्लाका 3000 फिटभन्दा माथि 3000 मिटरभन्दा माथि चाहिँ चाहिँ 3000 फिटभन्दा माथि भएका बस्तीहरू एकदम चाहिँ चाहिँ रूपान्तरण गर्नुपर्ने जोखिमयुक्त ठाउँहरू जुन छ त्यो त्यो ठाउँहरूको सन्दर्भमा हेरिएको हो, र लगभग 20 लाख जनतालाई त्यसले चाहिँ सर्व गर्ने स्थिति छ। अब त्यसको लागि लगभग 1 खर्ब रुपियाँ चाहिँ लाग्ने स्थिति त्यो देखिन्छ। अब जहाँसम्म दोस्रो यहाँले चाहिँ अर्को उठाउनु भएको कुरो चाहिँ प्रति व्यक्ति आय 1400 पुर्याउने 2079 भन्ने कुरो हो, त्यो मूलत यो चाहिँ लास्ट इयरको फोरकास्ट हो, अब त्यसमा थोरै थपघट त हुन्छ यो यो, तर पनि अब हाम्रो त्यस्तो निराशाजनक स्थिति पनि छैन। अब अहिले पनि चाहिँ लगभग हामी 1027 त यो चाहिँ विकासशील देशमा जानको लागि संयुक्त राष्ट्रसङ्घले चाहिँ गरेको अस्ति दिएको तथ्याङ्कमै हाम्रो 1027 छ, 2018 745 थियो, 1027 कुरा आइराखेको छ भने त्यति धेरै चाहिँ अब चुनौतीपूर्ण त होइन। नर्मल चाहिँ यो स्थिति कोभिडको स्थिति नर्मल भयो भने हामीलाई 79 नभए 80 यो कोभिडको इम्प्याक्टलाई चाहिँ प्लस गरेर चाहिँ हेर्दाखेरि त्यति गाह्रो होला जस्तो लाग्दैन मलाई, तर चुनौती नै चुनौती नभएको फेरि होइन, चुनौती त धेरै छ।
तैपनि अब यो लक्ष्य प्राप्तिका लागि आयोगका सुझावहरू के छन्? अब यो कोविडकै कारण रोजगारीका क्षेत्रहरू गुमिरहेको अवस्था छ, अब 5 तारे होटलहरू नै बन्द गर्नुपर्ने अवस्था आएको छ, बन्द भएको अवस्था छ, अब यसमा चाहिँ आयोगका सुझावहरू यो लक्ष्य प्राप्तिका लागि
होइन, आयोगले त अब चाहिँ मूलत यस्तो अस्ति पहिले हामीले अर्को रिपोर्ट पनि यो बजेटको समीक्षाका सन्दर्भमा भनेका थियौँ, झन्डै 665 अर्ब रुपियाँ यो तत्कालीन मध्यमकालीन र दीर्घकालीन हिसाबले कोभिडको इम्प्याक्टबाट चाहिँ नेपाली अर्थतन्त्रलाई उतारेर सामान्य अवस्थामा लैजानको लागि लाग्छ भन्ने हाम्रो आयोगकै अध्ययन हो। अब आयोगले फेरि चाहिँ अब थप के गर्नुपर्छ अब यो यो अर्थतन्त्रलाई पुनर्जागरण गराउनको लागि भन्ने एकदमै काम चाहिँ गरि नै रहेको छ। अब अर्थतन्त्रलाई नर्मल बनाउने कुरो र खास गरी पर्यटकीय क्षेत्रलाई चाहिँ पुनरुत्थान गर्नुपर्ने कुरो पर्यटन क्षेत्र मात्रै होइन, यो शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्रै भनौँ, समग्र सामाजिक क्षेत्र पनि र यो चाहिँ आर्थिक क्षेत्रका पनि कतिपय चाहिँ ठाउँहरूलाई माथि उठाउनुपर्ने आवश्यकता छ र त्यसको लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। अब त्यसमा पनि हामी केही क्रियाकार्य गर्दैछौँ र अब आउला
अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट, र आजको अन्तरसंवादमा विशेष गरी राष्ट्रिय योजना आयोगले एउटा अवधारणा पत्र हिजो पास गरेको छ, आयोगले अघि सारेको नेपालको विकास र समृद्धिको दीर्घकालीन सोच सहितको अवधारणा हो र यही अवधारणामा समावेश गरिएका विषयहरूका सन्दर्भमा हामी राष्ट्रिय योजनाका उपाध्यक्ष डाक्टर पुष्पराज कणेलसँग हामी कुराकानी गरिरहेका छौं। अब डाक्टर साहब, कोरोनाको यो महामारीले जुन अर्थतन्त्रमा पारेको असरको अध्ययन गर्न राष्ट्रिय योजना आयोगले एउटा टोली गठन गरेको थियो र त्यो टोलीले अध्ययन पनि गरिसकेको अवस्था छ। यो सँगै अब बजेटको कार्यान्वयनको अवस्था पनि छँदैछ। अब सरसर्ती हेर्दा पूँजीगत खर्चमा हामी निकै कमजोर देखिएका छौं विगतका आर्थिक वर्षहरूमा जस्तै यो आर्थिक वर्षमा पनि। अब यसलाई मिलाएर अर्थतन्त्रलाई गति दिन यो कोविडले पारेको असरलाई समस्या समाधान गर्दै अगाडि बढाउन र बजेटको कार्यान्वयनका लागि अब के कस्तो सुझाव छ राष्ट्रिय योजना आयोगको?
भर्खरै मात्र पनि हामीले त्यही मैले अघि पनि चर्चा गरे, यो आर्थिक वर्ष 77-78 प्रथम चौमासिक समीक्षा गर्यौँ। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्यो सामान्य प्रधानमन्त्रीजीको अध्यक्षतामा, जसमा सबै मन्त्री, सबै सचिव, त्यसै प्रदेशका चाहिँ मान्य मुख्यमन्त्रीजीहरू, त्यस्तै गरी स्थानीय तहका जिल्ला समन्वय समिति, गाउँपालिका महासङ्घ, नगरपालिका महासङ्घका चाहिँ अध्यक्षहरू सहितको हाम्रो समग्र होल अफ द गभर्मेन्ट बैठक बस्यो र त्यसमा हामीले समीक्षा गरेका छौँ। अब थुप्रै समस्याहरू छन्, हाम्रो प्रणालीगतै कतिपय समस्याहरू छन्। यो चाहिँ अब चाहिँ समग्र अहिले कानुन निर्माणमा समस्या देखिएका छन्। कानुनहरू नभएको कारणले गर्दा प्रदेश र स्थानीय तहले काम गर्न पूर्ण रूपमा पाएनौँ भनिरहेका छन्। त्यस्तै गरी कर्मचारी व्यवस्थापनमा पनि स्थानीय तह, प्रदेश तहलाई पर्याप्त मात्रामा कर्मचारी दिन नसकेको स्थिति, र त्यस्तै गरी अब यो प्राविधिक क्षेत्र, खास गरी निर्माणका क्षेत्रहरू सङ्घीय सरकारकै अन्तर्गत पनि भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा आदिमा पनि पर्याप्त प्राविधिकहरू नभएको कुराहरू पनि आइरहेका छन्। अब त्यस्तै गरी अब तमाम समस्याहरू हामी कहाँ छन्, यो चाहिँ प्रणालीगत हिसाबले नै कतिपय समस्याहरू हिजोदेखि चाहिँ विकास भएर आएका, बजेट छर्ने प्रवृत्ति, त्यो परियोजनाहरू छनौटमा पहिचानमा, त्यस्तै गरी कार्यान्वयनमा अनुगमन मूल्याङ्कनमा तमाम देखिन्छन् समस्याहरू, तर तिनलाई अब क्रमशः समाधान गर्दै जानुपर्छ भनेर हामीले नयाँ चाहिँ प्रणालीहरूको विकास गर्ने हिसाबले पनि अगाडि बढेको देखिन्छ। सरकारले नयाँ नयाँ चाहिँ अब बजेट कार्यान्वयनलाई सहजीकरण गर्ने हिसाबले जानुपर्छ भनेर खोज पनि राखेका छ अब, तर पनि अब समस्याहरू चाहिँ छन् अझै पनि समाधान गर्नुपर्ने, जस्तो यो खरिद ऐन नियम संशोधनका कुराहरू पनि आइराखेका छन्। अब अहिले एउटा समस्या नै के देखिन्छ भने यो निर्माणका कामहरूमा सबभन्दा थोरैले हामीले दिने परम्परा छ, हाम्रो कानुनले त्यही भन्छ, सबभन्दा थोरै लिस्ट बिडरलाई दियो तर अत्यन्त न्यूनमा हाल्ने अनि चाहिँ काम नगर्ने त्यस्तो खालको परिपाटी गरेर बस्ने परिपाटी देखिन्छ। त्यसले पनि हाम्रो निर्माणका कामहरूलाई गति दिने कुराहरूमा चाहिँ समस्या सिर्जना गरेको छ। तर पनि अब फेरि आशावादी कुरा चाहिँ के छ भने, जस्तो हामीले 4 महिनाको समीक्षा गर्दाखेरि अघिल्लो सालको 4 महिना जुन कोभिड नभएको बेला थियो, यो साल कोभिड भएको बेलाको पनि पोहोरको भन्दा त यो सालको चौमासिकमा बढी काम भएछ, खर्चको चाहिँ प्रतिशत हेर्दाखेरि थोरै भए पनि अलिकति माथि गएछ। त्यस कारणले अब सुधारका कुरालाई जोड दिइरहेको स्थिति छ, सरकारको पनि ध्यान त्यसमा गएको छ, हामीले पनि चाहिँ त्यसमा ध्यान दिएकै छौँ। अनुगमन मूल्याङ्कनको पाटोलाई, समन्वय सहजीकरणका पाटोलाई पनि अलिकति जोड दिने कुरा छ। त्यही पनि समस्याहरू चाहिँ छन्, फेरि कतिपय समस्याहरू अब यो समन्वयको समस्या छ, चाहिँ तहगत समन्वय सम्बन्धीसँग पनि समस्या देखिन्छ, मन्त्रालयगत समन्वयको समस्या पनि देखिन्छ, र त्यस्तै गरी अब चाहिँ सरकारी क्षेत्रका समन्वयका कुराहरू पनि पटक पटक बेला बेलामा आउने गरेको देखिन्छ। अब एउटा कुरो त्यही नै हो, अनुगमनको पाटो पनि अलिकति कमजोरै छ। प्रोजेक्ट डिजाइनलाई जुन हिसाबले हामीले चाहिँ गर्नुपर्ने, पूर्ण डिजाइन गर्ने, पूर्ण तयारी गरेर कार्यान्वयनमा जानुपर्ने, त्यो हामीले गर्न सकेका छैनौँ अहिलेसम्म। त्यही कारणले अहिले हामी परियोजना ब्याङ्क प्रणाली अथवा प्रोजेक्ट ब्याङ्कहरूलाई हामीले भन्ने गर्छौँ, त्यो परियोजना ब्याङ्क प्रणाली पनि चाहिँ सुरुवात गरेका छौँ, त्यसलाई फुल फेजमा कार्य गराउनु पर्ने आवश्यकता छ। तथ्याङ्क प्रणालीका पनि विषयहरू स्थानीय तह, सङ्घीय तह र प्रदेश तहमा तथ्याङ्कका समन्वयका विषयहरू र प्रदेश र स्थानीय तहले आवश्यक तथ्याङ्क उत्पादन गर्न के गर्दाखेरि सहज हुन्छ भन्ने कुरामा पनि अलिकता समस्या भइरहेको स्थिति छ। त्यो प्रदेश र स्थानीय तहले त्यो उठाइरहेको अब जग्गा प्राप्तिका कुराहरू, वन चाहिँ कटानका कुराहरू चाहिँ यी तमाम समस्याहरू छन्। अब यो चाहिँ अब हामीले अलि अलि अब कहिलेकाहीँ हामी चिप्लिन्छौँ अनि अलि बढी चाहिँ कडा कानुन बनाउँछौँ, फेरि त्यही कानुनले हामीलाई बाँच्छ अनि विकासका काममा चाहिँ अप्ठ्यारो बनाउँछ। अब यस्तो खालको चाहिँ परिपाटीबाट हामी बिजेपी आएका छौँ, तर अब यसलाई सुधार गरेर जानुपर्छ भन्नेमा सरकार कटिबद्ध प्रतिबद्ध छ र त्यो अनुसारका आफ्ना नीतिहरूमा पुनरावलोकन गर्दैछ।
अब यो परियोजना ब्याङ्क प्रणाली सुरुवात गरेको केही समय भएको छ, यसको नतिजा चाहिँ कस्तो देखिन्छ?
अब त्यो पनि चाहिँ बल्ल सुरुवात गर्ने बित्तिकै यही कोभिडका कुराहरू सुरु भयो, त्यस कारणले गर्दाखेरि पूर्ण त्यो फङ्सनमा आइसकेको छैन। अब त्यसको पनि सङ्घीय तहमा, प्रदेश तहमा, स्थानीय तहमा सबै ठाउँमा केही चाहिँ त्यसको चाहिँ कार्यान्वयन गर्नुपर्ने स्थिति छ। अहिले सङ्घीय तहमा चाहिँ झन्डै 6,500 परियोजनाहरूको चाहिँ अब कुनै पूर्ण विवरण सहितको र कुनै चाहिँ अर्ध विवरण कोही लिस्टिङको हिसाबले 6,500 परियोजनाहरू दर्ता भएका छन्। अब यो दर्ता गराउने मात्रै होइन, यसको चाहिँ मूल मकसद नयाँ परियोजनाहरू सुरु गर्दाखेरि नयाँ परियोजनाहरूको अध्ययनको कामलाई पूर्णता दिइसकेपछि मात्रै त्यसलाई कार्यान्वयनमा लैजानुपर्छ। नत्र हामी पहिले ठेक्का लगाउने अनि त्यसपछि हामी चाहिँ जग्गा प्राप्ति, वन प्राप्ति, साइट क्लियरेन्स अरू थुप्रा कुराहरू पछि गर्ने, इआइआई गर्ने कुराहरू यी सबै पछि गर्ने र त्यसले गर्दाखेरि वर्षौँ परियोजना सम्पन्न नहुने जुन परिपाटी छ हाम्रो त्यसलाई तोड्नुपर्छ र परियोजना ब्याङ्क प्रणालीमा गइसकेपछि परियोजना पूर्ण रूपमा तयारी भएपछि मात्रै, कार्यान्वयनको लागि तयारी अवस्थामा पुगेपछि मात्रै त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हिसाबले ल्याइएको हो। अब त्यो चाहिँ क्रमशः कार्यान्वयनमा छ।
हजुर, अब यहाँले उल्लेख गर्नुभयो योजना कार्यान्वयनमा हामीसँग समस्या छँदैछ, यो अहिले आएको समस्या होइन, विगतदेखिकै समस्या हो। सँगै अब योजना वितरणमा पनि धेरै समस्याहरू देखिएका छन्। समानुपातिक ढंगबाट योजनाको वितरण भएको छैन। अब पहुँच भएका व्यक्तिहरूको क्षेत्र, पहुँचवाला व्यक्तिहरूको रहेका ठाउँहरूमा चाहिँ विकासका थुप्रै योजनाहरू जाने पटक पटक, तर योबाट वञ्चित स्थानहरूमा चाहिँ योजना नै नपर्ने। अब त्यहाँ सड़क बन्छ, वर्षौंसम्म पनि पिच हुँदैन, तर योजना अलिकति पहुँच भएका व्यक्तिहरू बसोबास गर्ने ठाउँ उनीहरूको क्षेत्रमा चाहिँ सड़क बन्ने बित्तिकै पिच हुने परिपाटी हामीले देखेका भोगेका छौं। यो समानुपातिक योजनाको वितरण प्रभावकारी ढंगबाट हुन सकेको छैन, अध्ययनै नगरिकन एउटा पहुँचका भरमा योजना वितरण गर्दा यो अवस्था आएको छ। अब यो रोक्न चाहिँ हामीले सकेनौ डाक्टर साहब?
त्यो पनि चाहिँ यो परियोजना ब्याङ्कभित्रको यसका उद्देश्यहरू मध्येको एउटा चाहिँ उद्देश्य हो, त्यो समस्या छ। परियोजनामा त थुप्रै समस्याहरू छन्। पहिचान मैले अघि पनि भने, पहिचानमा छनौटमा समस्याहरू छन्, त्यसमा पहुँचका कुराहरू छन्। अब चाहिँ आफ्नो क्षमताभन्दा बढी परियोजनाहरू सञ्चालनमा छन् अहिले। अब सङ्घ प्रदेश र स्थानीय तह तिनवटै तहमा त्यस्तै खालको सिस्टम छ अहिले पनि। चाहिँ त्यही कारणले गर्दाखेरि सबैलाई यो सिस्टमभित्र ल्याउने र कति परियोजनाहरू सञ्चालनमा छन्, कुन कति कुन स्थितिमा छन् भन्ने कुरो पनि चाहिँ कमसेकम चाहिँ देशलाई जानकारी होस्, नागरिकलाई जानकारी होस् र सरकारलाई पनि अनुगमन चाहिँ मूल्याङ्कन गर्नको लागि त्यसले सहज स्थिति बनाओस्, निर्माण गर्नेहरूलाई पनि चाहिँ सहज स्थिति बनाओस् र समग्रमा आर्थिक अनुशासन कायम गर्ने कुरामा पनि त्यसले सहयोग गरोस् भनेर नै यो परियोजना ब्याङ्कको प्रणाली सुरुवात गरिएको हो। अब समानुपातिक जुन विकास भएन भन्ने कुरो चाहिँ यहाँको छ, त्यो समस्या हो। अलिअलि पहुँचले पनि काम गरिरहेको देखिन्छ। त्यही कारणले गर्दा अहिले हामी अब चाहिँ सङ्घीय प्रदेश र स्थानीय तह भनेर तीन तहमा गएका छौँ र अब मूलत चाहिँ पुँजीगत खर्च, विकास खर्चका अधिकांश हिस्सा प्रदेश र स्थानीय तहमा जाने स्थिति छ। त्यस कारणले गर्दा अब त्यो जुन समस्या छ त्यसलाई केही हदमा त त्यसले पनि एड्रेस गर्छ, तर पनि अब सङ्घीय तह, गार्जियन तह पनि भएको कारणले गर्दाखेरि सङ्घीय तहले यो पाटोमा ध्यान पुर्याउनु पर्ने आवश्यकता छ। यो पहुँचका आधारमा मात्रै परियोजनाहरू पुर्याउने आवश्यकता नहेर्ने, अब यो चिजमा हामीले चाहिँ अलिकति ध्यान दिनुपर्ने आवश्यकता छ। तर अब अर्को एउटा समस्या, यो हाम्रो चाहिँ राजनीतिक प्रणालीगत समस्या जुन कन्स्टिट्युएन्सी चाहिँबाट निर्वाचित भएर आउनुपर्ने र निर्वाचित हुने व्यक्ति नै मन्त्री अर्थमन्त्री आदि लगायत धेरै भएर आउने हुनाले थोरबहुत आफ्नो कन्स्टिट्युएन्सीप्रति लगा त्यसले पनि केही समस्या सिर्जना गरेको छ तर त्यसलाई पनि हामीले चाहिँ राष्ट्रिय जिम्मेवारी बोक्ने व्यक्तिले राष्ट्रिय हिसाबले नै सोच्नुपर्छ भन्ने मानसिकता विकास गर्नुपर्ने आवश्यकता छ त्यही अनुसार हामी जान्छौँ।
डाक्टर साहब अन्त्यमा विकास निर्माणका ठूला कुराहरू हामीले गरिरहँदा अहिलेको बजारको अवस्था हेर्ने हो भने मूल्य वृद्धि आकाशिएको छ र एक हिसाबमा सर्वसाधारण नागरिकहरूलाई एउटा दैनिक गुजारा चलाउन पनि एकदमै धौधौ परिरहेको अवस्थामा अब हुन त मूल्य वृद्धि सम्बन्धी अन्य निकायहरू पनि छन् नेपाल राष्ट्र ब्याङ्क लगायतका निकायहरू अब एक हिसाबमा सरकारको आर्थिक विकासको सल्लाहकारको हिसाबमा राष्ट्रिय योजना आयोगका आयोगको उपाध्यक्ष हुनुहुन्छ यहाँ के यो मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई यहाँहरूको सुझाव के छ?
अब समग्रमा हामीले अर्थतन्त्रका बारेमा सरकारलाई समीक्षा गरेर यस्तो यस्तो छ स्थिति भनेर भन्ने हो। अब मूल्य वृद्धिकै कुरो गर्ने त मूल्य वृद्धि त त्यति धेरै अब तथ्याङ्कले हेर्दाखेरि बजारमा त्यो गुनासो हाम्रै आफ्नै घरमा पनि त्यो सुनिरहेकै स्थिति हुन्छ हामी आफूले महसुस गरिरहेकै हो तर तथ्याङ्कै हिसाबले त्यस्तो खालको देखिँदैन। अब कुनै खास सेक्टरमा अलिकति बढी भयो चाहिँ त्यो मूल्य वृद्धि हुने कुनै सेक्टरमा कम हुने त्यसको चाहिँ औसतमा आउँदाखेरि मूल्य वृद्धि कम भएर चाहिँ देखिएको पनि हुनसक्छ। अब तथ्याङ्कीय हिसाबले अहिलेको चाहिँ वर्तमान स्थितिमा त्यस्तो त देखिँदैन तर पनि अब चाहिँ मूल्य वृद्धिको यो अनियन्त्रित कार्टेलिङ आदिलाई चाहिँ नियन्त्रण गर्नुपर्ने आवश्यकता छ र त्यसको लागि मलाई लाग्छ वाणिज्य विभाग आपूर्ति वाणिज्य आपूर्ति मन्त्रालयले पनि त्यसमा काम गरिरहेको छ। राष्ट्रिय योजना आयोगले त मूलत अब चाहिँ सुझाव दिने हो त्यो कुरो सरकारलाई सुझाव दिइ नै राखेको छ। मूल्य वृद्धिको बारेमा तत्त निकायहरूले मूलत चाहिँ ध्यान दिनुपर्छ सरकारले समग्रमा ध्यान दिनुपर्छ भन्ने नै लाग्छ। अब जनताको जीवनस्तरलाई सहज बनाउने कुरामा हामी सबैले ध्यान दिनुपर्छ।
हजुर हस् डाक्टर साहब आजका लागि समय हामीसँग यति नै रह्यो यो महत्वपूर्ण सन्दर्भमा हामीसँग कुराकानीमा रहिदिनु भयो यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। हजुर आजको अन्तर्संवादमा हामीले विशेष गरी राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आयोगले अघि सारेको नेपालको विकास र समृद्धिको दीर्घकालीन सोचसहितको अवधारणा पारित गरेको छ। आजको यो अन्तर्संवादमा हामी यो अवधारणामा केन्द्रित रहेर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कणेलसँग कुराकानी गर्यौं सँगै उहाँसँग चालू पन्ध्रौं पञ्चवर्षीय योजनाको सँगै समग्र मुलुकको पछिल्लो आर्थिक अवस्थाको सन्दर्भमा पनि जोडेर उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको यो कार्यक्रमबाट प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।